اللہ الرحمن الرحیم کہ بات یہ نہیں ہو رہی کہ آپ اس کو ایز اے ٹول استعمال نہیں کریں, یہ بات نہیں ہو رہی ہے. یعنی کہ مسئلہ وہاں سے درپیش ہونا شروع ہوتا ہے جب آپ کہتے ہیں کہ آج کے دور میں اس کے بغیر تبلیغ دین ہی نہیں ہو سکتی. مسئلہ اس جگہ پہ آ رہا ہے. یعنی کہ جیسے میں آپ لوگوں سے بھی ہمیشہ اسی بات پر ہی بحث کرتا رہا ہوں کہ مجھے سب سے زیادہ مجھے اس بات میں پرابلم نہیں ہے کہ آپ انگلش میں بات نہیں کریں, لیکن مجھے پرابلم اس بات میں ہے کہ جب لوگ یہ کہنا شروع کر دیتے ہیں کہ انگلش کے بغیر دین ہی نہیں پہنچ سکتا, کہ آپ اگر یہ نہیں کریں گے, یہ بہت ڈینجرس اور الارمنگ ٹرینڈ ہے. کہ یعنی ہم دنیا میں کہیں کوئی بھی شخص اگر دین کو لے رہا ہے, اسے اس بات کے بارے میں کلیئر ہونا چاہیے کہ جیسا دین نازل ہوا ہے اسی فارم میں اسی حالت میں ہم لیں گے تو اس کے ایسنس تک پہنچ پائیں گے. یعنی یہ میرا بلیف ہے, بہت زیادہ غور و فکر کر کے جتنی بھی میری عقل جہاں تک جا سکتی ہے میں یہ سمجھ رہا ہوں کہ اگر خدا نخواستہ, اور اس میں سب سے جو ڈینجرس ٹرینڈ ہے وہ ڈینجرس ٹرینڈ ہمارے آپ کی طرف سے نہیں ہے, علماء کی طرف سے, کہ علماء بھی اب اسی بات کو اس آئیڈیے کو بائی کرنا شروع ہو گئے ہیں کہ گویا کہ یہ چیزیں مسٹ ہیں, یہ ضروری ہیں, اور یہ آج کل کے دور کی ضرورت ہیں, اور آج کل کے دور اس کے بغیر چل ہی نہیں سکتا. مجھے خطرہ یہاں بہت زیادہ لگ رہا ہے کہ پھر رفتہ رفتہ جو ہے نا, یعنی کہ جیسے اب اس پہ مختلف آ رہا ہے کہ جو بظاہر لگ رہا ہے کہ بہت سارے مطلب لوگوں کا دباؤ وہ علماء پر اثر انداز ہو رہا ہے, کہ یعنی میں نے تو خود دیکھا ہے ان 30-40 سالوں میں اتنی ویلیوز بدلتے ہوئے دیکھا ہے کہ میں تو حیران ہی رہ گیا ہوں کہ ہم اپنے بچپن میں میوزک کے حوالے سے جتنی سختی تھی, بعد میں کتنی الاؤنس مل گئے, پردے کے حوالے سے جتنی سختی تھی بعد میں کتنے الاؤنس مل گئے. یعنی اب تو تقریباً پردہ صرف یہی رہ گیا ہے کہ خاتون بس لپیٹ لے اس کے بعد وہ دل چاہے کرے. یعنی اب تو پردہ تقریباً, اور یہ اس پردے پہ میرا خیال ہے کہ علماء کو کوئی اعتراض نہیں ہے اس پردے پہ. یعنی وہ جو ہم بچپن میں جو ہم نے سیکھا تھا اپنے بزرگ خواتین اور اپنی ماں اور ان کو دیکھ کر, کہ پردہ از سینونیمس ود حیا. اگر حیا نہیں ہے تو حجاب بھی نہیں ہے, کہانی ختم ہو گئی ساری. اس کے بعد وہ والی چیز جو آ گئی کہ اب خواتین یعنی شادی ہوتی نہیں ہیں, اور لڑکیاں وہ فقہ کا وہ پینسل حساب کتاب لے کے بیٹھ جاتی ہیں کہ مجھ پر اس کی خدمت واجب نہیں ہے, مجھ پر یہ جائز نہیں ہے, مجھ پر وہ کرنا وہ نہیں ہے, وہ سب چل رہا ہے. جب ہیں یہ اس طریقے سے دین نہیں ہے. میں آپ کو بتا رہا ہوں یہ سب چیزیں جو پلٹی ہیں نا, یہ میں نے اپنی نظروں کے سامنے دیکھ رہا ہوں کہ ہمارے لیے جو اس وقت دین بتایا جاتا تھا وہ کیا تھا. وہ دین یہ تھا کہ رسول خدا نے جب جناب سیدہ کی شادی کی تو آپ نے ان کو بلایا, امام علی کو بلایا, اور آپ نے باقاعدہ تقسیم کیا. آپ نے کہا کہ گھر کے اندر کے کام فاطمہ تمہاری ذمہ داری ہے, گھر کے باہر کے کام آپ کی ذمہ داری ہے, یہ آپ کی ذمہ داری, اب تمہیں کوئی ذمہ داری نہیں ہے. تو یہ جو ایک عجیب و غریب قسم کی ٹرانسفارمیشن ہو رہی ہے نا, اور اب اس میں جو نیا ٹرینڈ آیا ہے وہ ویسٹرن انفلوئنسڈ ٹرینڈز ہیں, کہ وہ تمام, کیونکہ مغرب میں جو آپ کے مومنین ہیں بیسیکلی دے ہیو بیکم دا فائنینسرز آف ریلیجن, اور جس کے ہاتھ میں پیسہ ہوتا ہے, جہاں سے پیسہ جا رہا ہوتا ہے, اس کی بات آپ کو مجبور ہی ہوتے ہیں آپ سننے کے لیے. آپ کچھ کر یوں انکار نہیں کر سکتے, بگا نہیں سکتے اس کو. تو یعنی یہ اب مجھے فیل ہو رہا ہے کہ اب دین میں جس طریقے سے یہ ساری چیزیں آ گئی نا, اور اگر اس کو مجھے نہیں پتا لیکن یہ اس میں ایک بات بظاہر لگتی ہے کہ اس میں جو ایران کے اندر جو ٹرینڈز تھے ان کو اکوموڈیٹ بہت زیادہ کیا گیا. یہ ہمارے یہاں کے مسائل نہیں تھے, یہ سارے یہ ایران کے مسائل تھے جو ان فقہی اس کی صورتوں میں آئے. ہمیں کوئی, ہماری عورتوں کو کوئی پرابلم نہیں ہوتی تھی اس میں کہ وہ گھر کے کام نہیں کریں گی یا بچے نہیں پالیں گی یا وہ سب نہیں, یہ ادھر تھے ساری مصیبتیں. ٹھیک ہے, تو اسی طریقے سے اب جو ویسٹ میں لوگ ہیں اب ان کو بھی بہت سارے پرابلمز ہیں. तो अब दीन को इस तरीके से मोल्ड किया जाने का दबाव है कि वो इनको इनकी बातों को ज्यादा अकोमोडेट करे, और इनका सारा का सारा मसला यही है कि यहां पर रूहानियत नाम की कोई चीज नहीं है। मतलब मुझे इस बारे में कहने में कोई तामुल नहीं है। वेस्ट के अंदर जो भी दीन है वो मैकेनिकल दीन ज्यादा है, फिजिकल दीन ज्यादा है, वो उसके रूहानी और इरफानी मामला जो है ना यहाँ है ही नहीं, क्योंकि ये ऑल इन ऑल एक मादी सोसाइटी है, तो ये दीन को भी मादियत के ही उनवान से लेते हैं। तो उस किस्म की चीज़ें जो है ना अब दीन में भी इन्फ्यूज़ हो जाएंगी, जिस तरीके से कि ये ईरान के प्रॉब्लम्स आके और हमारे माशरों में मसाइल खड़े हो रहे हैं कि अब हमारे यहाँ धड़ाधड़ तलाकें हो रही हैं इन्हीं चक्करों पे कि मैं सास ससुर की खिदमत क्यों करूँ, मैं तुम्हारे बच्चे क्यों पालूं, उजरत लाओ।
मेरे ख्याल में ईरान का इन्फ्लुएंस नहीं है, जब से हमारी तालिबात पढ़ के आई ना उनसे उन्होंने मसाइल खड़े किए माशरे में। मैं तो
लेकिन हाँ, लेकिन इजाज भाई ये
ईरान का मसला
नहीं, नहीं ये प्रॉब्लम्स नहीं, इन्फ्लुएंस माशरे का जो इन्फ्लुएंस है ना खुद ईरान के अंदर भी तो ये बहुत मसाइल है ना यही वाले। हाँ लेकिन मैं वही कह रहा हूँ ना कि वहाँ पर जो अभी ख़ास तौर से कुम के हौजे में जो चीज़ आ रही है ना वो ज़ाहिर है हर चीज़ अपने माशरे से इन्फ्लुएंस्ड होती है ना, इसमें तो आप डिनाई नहीं कर सकते कि वो ये सारे मसाइल जो हैं ये वहाँ पर हैं उस सोसाइटी के हैं, और बहुत ज़्यादा है इन्हें कि बेचारे जो वाकई तवज्जो करने वाले उलमा हैं उनके लिए मुसीबत है कि कैसे कंट्रोल करें सब सब। तो अब मुझे लग रहा है ना कि ये एक नई मुसीबत वारिद होने वाली है दीन पर थ्रू वेस्टर्न सोसाइटीज।
और जी उसके अंदर भी ईरान के अंदर भी जब बात जैसे आपने वेस्टर्न सोसाइटी बोला कि इसका मॉडल बेस्ड ही मटीरियलिज्म के ऊपर है, मगर अगर आप ईरान की भी जैसे थोड़ी डेप्थ के अंदर आप सोचें तो बात यही हो रही है कि वो भी मटीरियलिस्टिक लेवल के ऊपर ये बातें कर रहे हैं ना, कि रूहानी लेवल के ऊपर उनको ये बात समझ में नहीं आ रही कि मैं अगर ये अच्छा काम करूँगी घर के अंदर इस तरीके से घर और माशरा कैसे प्रोग्रेस।
तो ईरान में तो देखें एक तबका तो यकीनन ऐसा है कि जो उसी पर ही आप उलमा के घर में जाएंगे तो वहाँ ये सब काम थोड़ी होते हैं जो जनरल सोसाइटी के अंदर हो रहे होते हैं, लेकिन ये कि समहाउ वो चीज़ें इन्फ्यूज कर गई हैं ना, अब फिकी मसाइल आ रहे हैं, फिकी मसाइल में अब ये सब बातें हो रही हैं और ये हो हमारे यहाँ भी ये सारी मुसीबतें आ गई। बहरहाल तो वही वो बात होती है कभी कभी कि अगर 15-20 सालों में ज़ुहूर नहीं हो गया ना तो अल्लाह ही जाने पे शकलिया बनेगी।
हो गया तो फिर अगर इस आपकी इस बात को हम सोचें तो फिर तो इसका मतलब है रूहानियत यहाँ भी नहीं आ सकती।
देखिए अगर एक चीज़ हुज्जत खुदा के कंट्रोल में आ जाएगी ना, यानी वो एक चीज़ को टेक ओवर कर लेंगे तो बात फिर बहुत दूसरी तरफ चली जाएगी। देखें नहीं इसमें जो बात है कि आप लोग इजाज़त देते हैं थोड़ा सा हम फिर इधर बात अपनी इधर उधर होंगे, यानी कि मैं थोड़ा सा या 5-10 मिनट में आपको ब्रीफ कर दूँ इस हवाले से कि बेसिकली जो इनकलाब का भी जो सारा सिलसिला हुआ है ना, इनकलाब का भी सारा सिलसिला एक बहुत तवील मेहनत के बाद आया है, जो मैं बता चुका हूँ कि वो तवील मेहनत, और वो तवील मेहनत अवामी नहीं थी, वो खसूसी मेहनत थी। अच्छा उसमें जो थोड़ा सा मैंने और डिग डीप किया है मैं, मतलब क्योंकि ये तो पहले मैं बता चुका हूँ, लेकिन उसमें एक जो नई बात रिसेंटली मेरे सामने आई है कि दो डिफरेंट पैरेलल स्कूल्स ऑफ इरफान चले थे। ठीक है एक जो स्कूल था वो मिर्ज़ा अली काजी वाला था कि जिसकी प्रोडक्ट ये थे अल्लामा तबा तबाई और ये सब और पे मुताहरी भी बेसिकली, और दूसरा एक स्कूल ऑफ इरफान था जो इस्फहान में था और उसकी प्रोडक्ट थे शाहबादी यानी मोहम्मद रज़ा कुमशई, वो मिर्ज़ा अली काजी के हमअसर थे इस्फहान में, फिर उनके शागिर्द थे मिर्ज़ा मोहम्मद हाशिम रश्ती वो तेहरान आ गए थे, उनके शागिर्द थे मोहम्मद अली इस्फहानी जो शाहबादी के नाम से मशहूर हुए, इन्होंने आके कुछ दिनों तक कुम में दर्स दिया है। उस थोड़े से अरसे में इमाम खुमैनी उनके शागिर्द हुए। तो इमाम खुमैनी बेसिकली उस स्कूल ऑफ इरफान से, यानी कि वो जो है कि वो थोड़ा सा एक बात समझ में आए, और उसमें कई और बहुत अच्छे उलमा हैं जो इतने मारूफ नहीं हुए हैं। आश्तियानी फैमिली एक है कि जिनके आखिरी वो थे सैयद जलालुद्दीन आश्तियानी, जो तकरीबन 15 साल पहले जिनका इंतकाल हुआ है, ये उसकी प्रोडक्ट है। तो समझ लीजिए उधर से वो, इधर से अल्लामा तबातबाई, और ये इन्होंने मिल के एक चीज़ एक नतीजा दे दिया। ठीक है, अच्छा, उसके बाद जो बज़ाहिर मसला सामने आ रहा है, एंड आई अर्नेस्टली होप कि मैं गलत कह रहा हूँ, कि उसके बाद उसकी जिस अंदाज से उसको लेके चलना चाहिए था वो बज़ाहिर नहीं हुआ है। इन्हें तवज्जोहात जो हैं वो जवाहिर की तरफ ज़्यादा चली गई, और वो जो बुनियादें, जो ये दो पिलर्स थे, अब नहीं लग रहा कि उन पिलर्स को उस तरीके से कायम करने वाले अब अफराद हैं, बज़ाहिर नहीं लग रहा। और मैं कह रहा हूँ कि मैं पूरी उम्मीद करता हूँ कि मैं गलत हूँ। अब उस तरीके से नहीं है,
बज़ाहिर तो यही लग रहा है कि इमाम को गए हुए कितना अरसा हो गया, अभी तक निज़ाम चल रहा है।
देखिए निज़ाम चलेगा, निज़ाम इतनी जल्दी नहीं जाता, नहीं जाता,
दुनिया पीछे पड़ी
हुई होती है। नहीं नहीं, निज़ाम इतनी जल्दी नहीं जाता। निज़ाम के लिए इन्हें कि कोई भी निज़ाम आप कायम कर देना, एक सेंचुरी तक तो आराम से खींच जाता है, विद ऑल द प्रॉब्लम्स।
नहीं नहीं,
रसूल, देखिए निज़ाम 700 साल चला है, वही मैं कह रहा हूँ ना कि ये आपको बाद में पता चलेगा, लेकिन रसूल अल्लाह के बाद 40 साल तक बिल्कुल, 30 साल तक बिल्कुल इंटैक्ट था ज़ाहिरन, बिल्कुल नहीं ज़ाहिर, मतलब वो मामलात अलग हैं, लेकिन आप इस चीज़ को देखें कि क्या दीन बदल गया था, नहीं, इस पर कोई भी आलिम आपसे एग्री नहीं करेगा। ये हमारा इंडिया पाकिस्तान का वर्जन है, ये हमारा इंडिया पाकिस्तान का वर्जन है।
ऐसा नहीं होगा भाई, आप सही कह रहे हैं कि अल्लाह करे ऐसा ना, बल्कि लगता भी नहीं है कि ऐसा है कि वो बिल्कुल वो फील्ड ही खत्म हो गई।
और जाहिर है कि अब आप 1300 साल के बाद जब एक काम कर रहे हैं तो यकीनन इम्प्रूवमेंट तो आएगा कि उसके पीछे एक मेहनत है और एक मशक्क़त है और वो तमाम चीज़ें। तो अगर उस चीज़ को, यानी उस बात को कि वो जो, यानी कि जिस इफ़ेक्ट ने ये सब कुछ जनरेट किया था, जिस सोर्स ने, अगर उस सोर्स को आप मेंटेन नहीं रखेंगे तो फिर मामला बहुत ख़राब हो जाएंगे। ये है
पाकिस्तान ने कितना असर लिया, या कोई ऐसे जो उलमा जो वहाँ गए उन्होंने?
पाकिस्तान के मुझे पता नहीं है, पाकिस्तान में स्कैटर्ड लोग तो हैं, लेकिन पाकिस्तान में कोई ऐसा स्कूल डेवलप नहीं हो पाया, स्कूल ऑफ थॉट, बल्कि स्कूल ऑफ थॉट तो कोई फ़ायदा नहीं देता है, स्कूल ऑफ तरबियत, खाली अगर आप एक बात ही कर रहे हैं तो बात करने से क्या फ़ायदा होता है। तरबियती सिलसिला पाकिस्तान में कोई ऐसा कायम नहीं हो पाया, यानी कि आप यकीन करेंगे कि जब हम उसमें थे तो तकरीबन सिवाय आगा जाफर साहब के, यानी कोई भी ऐसा नहीं था कि जो तरबियत और तज़किए की बात करता हो। कितनी अजीब बात है ये, मतलब कितनी अजीब बात है, कराची के अंदर कम से कम 10 लाख शिया होंगे, 10 उस वक्त भी 10 लाख शिया होंगे, तो कोई एक शख्स ऐसा नहीं था कि जो, यानी वो ठीक है आपने दर्स दे दिया, मौत से डरा दिया, फलां कर दिया, फ़िक़ी मसाइल बता दिए, अखलाकी चीज़ें बता दी, दाढ़ी रखवा दी, पर्दा करवा दिया, इस हद तक तो चीज़ें आई थी इनकलाब के बाद, लेकिन बाकी जो पूरा, जैसे ये लोग हैं ना, इन लोगों ने पूरे नफूस बनाए, इनके क्रेडिट यही है कि जिसे आप कहें ना कि एक चीज़ को लेकर उसको तराशना, ये बहुत दिक्कत वाला काम होता है, हीरा तराशना, एक जौहर, एक जौहरी की मानन, उसको लेकर
वो सब
है ही नहीं, मतलब इवन उसको पढ़ने वाले लोग नहीं है। चले लिखने वाले तो बहुत बात की बात है, पढ़ने वाले लोग नहीं है। हम लोगों का मामला तो डेफिनेटली काफ़ी, और वहाँ भी अब डर इस बात का लग रहा है ना कि जो मेन स्ट्रीम है उसकी ज़्यादातर तवज्जो ज़ाहिरी चीज़ों की तरफ ज़्यादा बढ़ गई है, ज़ाहिरी मामलात की तरफ। चलें बिस्मिल्लाह रहमान रहीम। हम जिस हदीस की बात कर रहे थे वो थी हदीस नंबर 10, उसको थोड़ा सा मैं और वो कर देता हूँ कि जिसमें अमीरुल मोमिनीन अलैहि सलाम ने फरमाया कि मैं तुम्हारे लिए दो चीज़ों का खौफ रखता हूँ, इत्तबाए हवा व तूलिल अमल, यानी हवा व हवस की इत्तबा और उम्मीदों का फैलाव तूल करना, क्योंकि हवा की इत्तबा जो है वो हक से रोक देती है और उम्मीदों का तूलानी होना, लंबा होना जो है वो आखिरत को भुला देता है, आखिरत फरामोश हो जाती है। तो उसी हवाले से हम बात कर रहे थे कि इनसे क्या मसाइल और क्या मुश्किलात और क्या परेशानियां जन्म लेती हैं। तो इसमें लास्ट टाइम जो बात हमारी हो रही थी वो ये कि यानी मौजे के हवाले से एक बात अपने बयान की थी कि हम अगर अपने आप को किसी ऐसे रास्ते पर चलाएं कि जो रास्ता रसूल की और आले रसूल की पसंदीदगी के मुखालिफ हो, तो इन फैक्ट हम उनकी नाराज़गी और नाराहती और उनका दिल दुखाने का सबब बनते हैं। यहाँ पर हमारी बात एंड भी थी कि कहते हैं कि ऐ मेरे भाई, अगर अपने को आ हज़रत के पैरोकारों में समझते हो और उस ज़ात मुकद्दस का अपने को महकूम मानते हो, तो अपने बुरे और नाशायस्ता आमाल की वजह से उनको शर्मिंदा और शर्मसार न कीजिए। और इस बारे में जो हमने हदीस आपको पहले भी सुनाई थी कि हमारे पास रसूल से, इमाम अली से, आइम्मा से कनेक्ट होने के तीन पॉसिबिलिटीज़ हैं। पहली पॉसिबिलिटी ग़ुलाम और आका के तौर पर है, दूसरी पॉसिबिलिटी आजिर और अजीर के हवाले से है, और तीसरी पॉसिबिलिटी फ़र्जंद और बाप के हवाले से। और इस पॉसिबिलिटी को उन्होंने ख़ुद भी उजागर किया है कि रसूल ने फरमाया कि अना व अली उन अबू हाज अबावा हाजहिल उम्मा, कि मैं और अली जो हैं इस उम्मत के बाप हैं, यानी गार्जियन है। तो कहते हैं कि ये इंसान इस बात को मुसलसल देखे और गौर करता रहे कि कहीं हम अपने अबावा यानि बाप जो हैं हमारे, जो हमारे रूहानी बाप और गार्जियंस हैं, कि उनको हम शर्मिंदा करने का सबब ना बने क़यामत के दिन खुदा की बारगाह में। यानी ये भी एक एस्पेक्ट है कि जब उम्मत, क्योंकि पैगंबर वो हैं कि जिन्होंने उम्मत की जिम्मेदारी को कबूल किया है, कि ये एक बात है कि ऐसा नहीं है कि पैगंबर उस शख्सियत का, ये इमाम उस हस्ती का नाम नहीं है कि जो खाली बता के चले गए हों या पैगाम दे कर चले गए हों, बल्कि उन्होंने यूं समझ लीजिए कि हमारे साथ वो मौजूद हैं इस ज़िंदगी में ताकि हमें रस्ते को तय कराने में हमारी मदद करें और हमें मंजिल तक पहुंचाएं। कि नबी और इमाम उस पर्सनैलिटी का नाम नहीं है या रसालत और इमामत उस सिलसिले का नाम नहीं है कि जिसने खाली पैगाम रसानी की हो और ख़त्म हो गया हो, जिसका चैप्टर क्लोज हो गया हो, अब तुम जानो तुम्हारा काम जाने। तो जब वो हमारे साथ हैं, जब वो हमारे हमें मुसलसल हेल्प करने के लिए तैयार हैं, जब वो हमारी मसाइल को, परेशानियों को दूर करने के लिए आमादा हैं, तो हमें भी उसका वैसा ही पॉजिटिव रिस्पॉन्स देना चाहिए। और अगर कोई इंसान खुदा ना खास्ता इत्तबाए हवा और लंबी लंबी उम्मीदों के साए में अपनी ज़िंदगी गुजारता है, तो ऑब्वियसली उसने जो सबसे पहला काम किया वो ये काम किया कि उसने रसूल और इमाम को खुदा की बारगाह में शर्मिंदा कर दिया, यानी उनकी शर्मिंदगी का सामान फराहम कर दिया। कि हम उम्मती होने की हैसियत से या मामूम अहले बैत होने की हैसियत से खुदा की बारगाह में खड़े होंगे और हाल ये होगा हमारा। ठीक है
जी, जुमले की थोड़ा सा उसको बयान कर सकते हैं मसलन, जब हम कहते हैं कि खुदा की बारगाह में वो शर्मिंदा होंगे हमारे किसी फेल से, जबकि खुदा ने किसी की जिम्मेदारी किसी पे डाली नहीं है,
नहीं
इसको किस तरह से हम देखते हैं?
ओन करने की बात है ना, जैसे आप देखें कि आप अपनी औलाद के जिम्मेदार नहीं है, स्पेशली बालिग होने के बाद नहीं है, लेकिन अगर खुदा ना खास्ता मेरी और आपकी औलाद कोई पस्त हरकत अंजाम दे इवन 40 साल के सिन में भी, तो हमारा सर शर्म से झुकता है कि नहीं झुकता? या ये मैं कह के चला जाता हूँ अब मैं क्या करूँ? यानी कोई भी सही बाप तो, यानी वही मैं कह रहा हूँ ना कि उन्होंने ओन किया है ना हमें, कि उन्होंने हमें ओन किया है, कि वो रिवायत जो हमने पढ़ी थी फस्तकिम कमा उमिरता वमन ताबा मअका, सूरह हूद की आयत के जिसके बारे में रसूल खुदा फरमाते हैं कि शय्यबतनी सूरत हूद, के सूरह हूद की इस आयत ने मुझे बूढ़ा कर दिया। तो इसमें भी शाहबादी के ही कौल नकल किया है कि उन्होंने कहा कि यही जुमला सूरह शूरा में भी है, लेकिन वहाँ पर नहीं कह रहे कि मुझे बूढ़ा कर दिया, क्योंकि यहाँ पर वमन ताबा मअका भी है, कि रसूल खुदा को खुद राह तय करने में कोई प्रॉब्लम नहीं है, लेकिन यह जो पूरा काफिला साथ चल रहा है इसमें इतनी प्रॉब्लम्स हैं और इतने मसाइल, यानी हम इतने मसाइल जनरेट कर रहे हैं उनके लिए, कि उसकी वजह से गोया वो बूढ़े हो गए, कमर खमीदा हो गई है, बाल सफ़ेद हो गए हमारी मुसीबत की वजह से, यानी कि बजाय इसके कि हम इस तरफ तवज्जो करें कि हम ऐसे बने कि हम उनके काम में आसानी पैदा करें।
तो इस कैफियत की वजह से तो वो आयत नहीं थी कि आपका काम सिर्फ पहुंचा देना है, आप क्यों इतनी तकलीफ में पड़े?
रसूल तो जी हाँ वो है, लेकिन रसूल की तो अप्रोच शुरू से यही थी ना, इन्हें कि रसूल
वाजे कर दिया ना कि आप क्यों परेशान।
हाँ ठीक है, खुदा ने ये बात वाजे कर दी कि इसकी कोई जिम्मेदारी आप पर नहीं है, ठीक है जिम्मेदारी नहीं है, लेकिन जैसे वही मैं कह रहा हूँ कि बाप पर जिम्मेदारी नहीं है, अखलाकी भी नहीं है, दीनी भी नहीं है, मज़हबी भी नहीं है, लेकिन उसके बावजूद वो क्योंकि अपनी औलाद को ओन करता है, इसलिए औलाद के हर अच्छे बुरे को खुद अपनी अच्छाई और बुराई समझ रहा होता है, ठीक है। और यानी ऐसे ही अच्छा, और ये मैं एक थोड़ी सी चीज़ आपको और बता दूं कि ये एक बात जो निकल आई है कि ये टॉपिक भी यानी हमारे इस्लामी लोगों में भी है, गैर इस्लामी सोर्सेज में भी है, और क्रिश्चियनिटी में तकरीबन आज से 150 साल पहले तक तो ये बहुत ही पावरफुल टॉपिक और ऑफ रिसर्च था, स्पिरिचुअलिज्म, यानी कि उनसे ताल्लुक़ पैदा करना इस दुनिया से मावरा जो लोग जा चुके हैं और इसमें और उसमें, और उन्होंने उस ज़माने में जिन लोगों ने इस पर बाकायदा रिसर्च की है ना, तो मैंने जो कुछ तहकीकात पढ़ी हैं तो मुझे तो बिल्कुल ऐसा लगता है कि जैसे वो हमारी कुरान और हदीसों की तफसीर है, कि जो उन्होंने कहा कि हमने जिस तरीके से यानी कि उस वर्ल्ड में हम एंटर हुए या कंटेक्ट किया कनेक्ट किया मान चीज़ें देखी और उसमें, तो इसमें मैं एक छोटी सी बात आपको बताऊं कि इंसान जब इस दुनिया से निकलता है ना, गुनाहगार इंसान, उसमें सबसे बड़ी प्रॉब्लम क्या होती है कि एक गुनाहगार इंसान इवन अगर मुसलमान भी है, इस बात को बहुत गौर से समझिएगा, ये हमारे लिए भी बहुत बड़ा इम्पॉर्टेंट पॉन्डरिंग पॉइंट है, कि एक गुनाहगार इंसान जिसकी मेन तवज्जो इन्हें गुनाह पर ही ज़्यादा हो, दुनियादारी पर हो जिसकी तवज्जो, अगरचे वो नमाज रोज़ा भी करता है तो उसका नमाज रोज़ा हज ज़कात बदन तक महदूद है, उसने नमाजें जिस्म से पढ़ी थी, रोज़े अपने जिस्म से रखे थे, हज में उसके जिस्म चक्कर लगा रहा था, यानी इबादात की वजह से जो सिफात पैदा होनी थी, जो असरात जाने थे नफ्स में, वो नहीं है। ऐसा इंसान जब इस दुनिया से निकलता है, आपके इल्म में ये बात है, अभी हम सूरह काफ में भी इस चीज़ को हमने काफ़ी तफसील से पढ़ा कि इंसान के लिए दोनों तैयार बैठे होते हैं, शयातीन भी बैठे हैं, मलाइका भी बैठे हैं, और मलाइका के साथ और मखलूक़ात भी हैं, नूरानी मखलूक़ात ही हैं मैं कह लूँ, یہ نورانی مخلوقات کا ایک سلسلہ ہے اور ایک یہ شیاطین اور تاریک جو لوگ ہیں ان کا سلسلہ ہے. یہ تیار بیٹھے ہیں کہ جو بھی ایک انسان کا نفس ہے کہ یہ کہتے ہیں میں اس کو گریب کروں, وہ کہتے ہیں میں اس کو گریب کروں, پکڑنے کے لیے بیٹھا ہے. وہ قرین والی جو بات قرآن کریم کر رہا ہے. تو اب کیا ہوتا ہے کہ جب ایسا مسلمان بھی اس دنیا سے گیا, جسم ختم ہو گیا, اس کے پاس دین کے نام پر کچھ بھی نہیں باقی رہتا. یہ اتنی مصیبت والی بات ہے نا کہ کاش اگر ہم اس بات کو دنیا میں سمجھیں, اور لازمی ہے اس کو سمجھنا اس دنیا میں, کیونکہ وہ جتنا بھی اس کا دین تھا نا, وہ اندر یہی کچھ نہیں تھا, اس کی پرسنالٹی میں جذبی کچھ نہیں ہوا تھا. تو اب جو اس کی لائف آگے چلی گئی, یعنی وہاں پر جو اس کی لائف ہے, اب میں اس کو وہ کہہ رہا ہوں کہ جیسے ان لوگوں نے بتایا, اور وہ ہمیں بڑا قریب لگتا ہے اپنی روایتوں اور اس کے جملے سے, کہ اس لائف میں جو ہیل ہے, جو یعنی کہ ہم نے دیکھا, وہ ہیل کیا ہے کہ اس قسم کے افراد اپنے گناہوں کے دائرے میں زندہ ہیں, نمبر ایک, ٹھیک ہے, یعنی کہ جو اس کی چاہت تھی, وہ امام علی علیہ السلام کا جملہ, اعلموا انما المرء مع من احب, بالکل کامل اصول ہے, ہر انسان اس کے ساتھ ہے جس سے محبت کرتا ہے. جس نے اپنی زندگی میں دنیا داری اور گناہوں سے محبت کی, دائرہ اس کا وہی ہے, ٹھیک ہے, اس سرکل میں زندہ ہے, زندگی وہاں گزار رہا ہے. السلام علیکم. ایک بات. دوسری بات یہ کہ اگر کوئی اس کو جا کے سمجھائے, یعنی جیسے انہوں نے کہا کہ ہم نے اس کو یہ بات سمجھانے کی کوشش کی کہ خدا کی طرف توجہ کرو, کیونکہ وہ کسی کا گناہ یہ ہے, کسی کا گناہ وہ ہے, اس کے نتیجے میں کوئی ایک تکلیف میں, کوئی دوسری تکلیف میں, خدا کی طرف توجہ کرو, تمہارے مسائل حل ہوں گے. تو یعنی وہ ایک بلینک فیس سے دیکھ رہا ہے کہ یہ کیا ہوتا ہے, کون سا دین, کیا خدا. کیوں؟ اس لیے کہ اس کے پاس جتنا دین تھا وہ جسم کے ساتھ دفن ہو گیا. اب آپ سوچ رہے ہیں کیا ٹیربل سچویشن ہے, انسان اگر تصور بھی کرے اس کو, تو اس کا تصور بھی کرے تو روح لرز اٹھتی ہے کہ یہ کس قسم کی حالت ہے کہ جس میں اہل جہنم کے نفوس سے لے جائیں گے. اور تیسرا جو سب سے بڑی مصیبت ہے کہ صحبت شیاطین کی ہے. جی, یعنی وہ پورے شیاطین ہیں جنہوں نے, جو یعنی کہ اب جیسے ایک مثال کے طور پر کسی ملک میں کوئی ہے تو اس ملک کے کوئی گورنر بھی تو ہوں گے نا, اس ملک کو کوئی گورن بھی تو کر رہے ہوں گے, اس کو چلا بھی تو کوئی رہے ہوں گے. تو اس کنٹری آف ڈارکنیس کو چلانے والے کون ہیں؟ شیاطین ہیں. ان کی حکومت کے اندر وہ زندگی گزر رہی ہے جس میں سوائے خرابی کے, سوائے برائی کے, سوائے پستی کے کچھ نہیں ہے. یعنی یہ اکاؤنٹس ہیں کہ یہ وی ہیو آبزروڈ اٹ. اور اس میں پھر وہ بات بھی انہوں نے کہی کہ کچھ لوگ ایسے ہوتے ہیں کہ جو واقعاً جن کے اندر کچھ اچھائی کا نور ہوتا ہے, تو ان کو اگر آپ بار بار ہٹ کریں بتاتے رہیں, تو وہ پھر دوبارہ ایک لحاظ سے ہوش میں آنا شروع ہوتے ہیں, ریئلائز کرنا شروع ہوتے ہیں, دے بگن ٹو ریئلائز اباؤٹ دا ورلڈ آف لائٹ, نور کی طرف تھوڑی تھوڑی ان میں نورانیت. لیکن انہوں نے کہا کہ وہ جب اس سفر پہ نکلتے ہیں نا, تو وہ بہت طولانی سفر ہے, پھر وہ چل رہے ہیں. یعنی مجھے وہ پوری حدیث یاد آئی کہ بہت سارے لوگ جہنم سے 300,000 سال بعد نکلیں گے, کہ اہل بیت کی محبت جہنم میں نہیں رہنے دے گی اگر جینوئن محبت ہے, لیکن اس جہنم سے نکلنے میں 300,000 سال نکل جائیں گے, لگ جائیں گے. امام خمینی نے خود یہ بات کہی ہے, آیت اللہ جوادی عاملی نے اپنے درس میں یہ سنایا ہے کہ امام خمینی نے یہ کہا کہ بہت سارے لوگ ایسے ہیں مسلمانوں میں سے, شیعوں میں سے, کہ جب قبر میں ان سے سوال کیا جائے گا کہ تمہارا رسول کون ہے, تو وہ کہیں گے نام تو مجھے یاد نہیں آ رہا, ہاں شاید وہ ہیں جن پر قرآن نازل ہوا تھا. یہ ये है इसके नताइज प्रैक्टिकल, यानी कि ये मैं आपको दोनों सोर्सेस से बता रहा हूँ, मल्टीपल सोर्सेस से, कि ये इत्तेबाए हवा और तूले अमल का जो सबसे बड़ा नतीजा है कि इट क्रिएट्स अ बैरियर कि जो भी दीन और उसकी हकीकत है ना, वो इंसान के नफ्स में जज्ब नहीं हो पाती। और जब नफ्स में जज्ब नहीं होती और नफ्स की शक्ल उसकी वजह से, दीन की वजह से तब्दील नहीं होती, तो वो जिस्म, वो दीन कहाँ तक रह जाता है? खाली आपके बदन तक रह जाता है। यानी ये सिर्फ इंसान की बॉडी है जो उठ बैठ रही है या भूखी प्यासी हो रही है या चक्कर लगा रही है, और जैसे ही ये बॉडी हटी तो इस हाल में नफ्स आ जाता है। यानी ये तीन मुसीबतें उसको घेर लेती हैं। तो ये कि उसी अपने जिसको जो उसकी चाहत थी, यानी गुनाह और दुनिया, उस दायरे में फंस गया, वो उसके लिए पूरा कैद खाना बन गया। नंबर टू, क्योंकि उसका दीन सारा का सारा जिस्म तक महदूद था, वो भूल ही गया, वहाँ उसको कोई ख़बर ही नहीं है कि इस नाम की बात की कोई चीज़ ही होती है, चीज़ भी होती है। तो यानी इसी लिए कि जब हम मरहूमीन के लिए, उनके लिए इस्तग़फ़ार करें, तो बार बार मतलब यानी इस चीज़ को भी कि ये दुआ करें कि या अल्लाह, अगर कोई मोमिन इस हाल से दोचार है, वो है सदका दें उसके लिए, ये दुआ करें, तलब करें कि या अल्लाह कम अज़ कम वो रिकॉल कर पाए, अगर खुदा ना खास्ता कोई मुसलमान इसमें फंस गया है, इस किस्म के किसी ट्रैप में फंस गया है। इस किस्म, और इसमें होता ये कि वो जो शयातीन है ना, वो एक ऐसा जंजाल क्रिएट कर देते हैं कि उसको लगता है उस नफ्स को कि बस जिंदगी ख़त्म है, देर इज नथिंग बियॉन्ड, ऐसा हयूला क्रिएट कर देते हैं।
तो अगर मशक्कत करके हम अपने अंदर सिर्फ खुदा की उम्मीद को कवी करते जाएं, कवी करते जाएं, कवी करते जाएं, तो वो हमारे नफ्स की कैफियत बन जाएगी।
हाँ, देखिए इसमें एक चीज़, यानी कि पुरानी उसूल के तहत अगर हम बात करें कि इंसान के दीन की, और ये जो अभी मैंने आपके सामने इमाम अली अलैहिस्सलाम का जुमला भी पढ़ा कि नफ्स अच्छी तरह जान लो कि हर शख्स उसके साथ है कि जिससे मोहब्बत करता है। देखिए खुदा बुनियादी तौर पर क्या है? खुदा का हमसे किस चीज़ का रिश्ता है? मोहब्बत, मोहब्बत और अता, ठीक है? अगर आप गौर करें, मोहब्बत और अता है और बख्शिश है कि उसने अपनी मोहब्बत को साबित करने के लिए जो है ना, ये पूरा एक निज़ाम है कि जिसमें बख्शिश है और हिबा है। और ये अगर कोई इंसान अपनी ज़िंदगी में इस सिफत को अपना ले, शैतान का जो सबसे बड़ा हरबा है ना, वो नफ़रत और गुस्सा है। आप कभी इस बात पे गौर कीजिएगा, शैतान का सबसे बड़ा हरबा नफ़रत है
इंसान से,
किसी से भी। हाँ, यानी कि बस नफरत और गुस्सा, ये मुझे बस किसी भी चीज़ पर कि ये तो ऐसे हैं, ये तो ये हरकतें करते हैं, ये तो यूं हैं, और वो चीज़ जो है ना, एक रिपल्शन, रिपल्सिव बिहेवियर, नफरत। आप कभी भी गौर करें कि यानी कि जैसे मैं मिसाल के तौर पर अपने आप को बार बार जो चीज़ रोज़ाना याद दिला रहा होता हूँ, वो ये कि कुछ भी हो जाए लेकिन मुझे किसी मोमिन से क़त्अ ताल्लुक़ नहीं करना है, मुझे कोई ऐसा काम नहीं करना है कि जिसकी वजह से मोमिनीन के दरमियान तफरका हो, इंतशार फैले, टूट फूट हो, क्योंकि ये वो चीज़ है जो शैतान को सबसे ज़्यादा महबूब है। और खुदा का जो रवैया है इंसानों के साथ, वो बिल्कुल इसके अपोजिट है कि यानी खुदा की तरफ से क्या है कि इंसानों के लिए जो कुछ भी है, दैट इज़ प्योरली बेस्ड ऑन लव। क्योंकि कोई इंसान खुदा के लिए कुछ भी करने के काबिल नहीं है, कुछ देने के काबिल नहीं है, कुछ सकत नहीं, सिर्फ और सिर्फ मोहब्बत है। और मोहब्बत के साथ मैं आप लोगों को पहले भी कई दफ़ा बता भी चुका हूँ कि उस अता की नौईयत क्या है, यानी कितना ज़्यादा। जैसे एक बहुत सादा सी मिसाल है कि खुदा को यानी ग़िज़ा ज़रूरत है, लेकिन ग़िज़ा के अंदर इतने ज़्यादा मज़े और वैरायटी पैदा कर देना कोई ज़रूरत नहीं है। यानी ज़िंदगी गुजारने के लिए जितनी ज़रूरी चीज़ें हैं, उनमें से हर एक को मज़ेदार और खुशगवार बनाना कोई ज़रूरत नहीं है। تو یہ سب کا سب جو ہے نا یہ اظہار محبت ہے کہ جیسے آپ اگر کسی پھول کو کھلتے ہوئے دیکھیں، پھولوں کی خوبصورتی کو دیکھیں، اس کی خوشبو کو سونگھیں، کسی خوشبودار پھل کو دیکھیں، تو آپ اس ہر چیز میں خالق کے پیغام محبت کو پڑھ سکتے ہیں. یعنی ہر چیز آپ سے کہہ رہی ہے آئی لو یو، اس طرف سے یہ میسج ہے، ٹھیک ہے؟ کیونکہ یہ تمام کی تمام چیزوں میں اس کی کوئی ضرورت نہیں تھی، بالکل بھی ضرورت نہیں تھی. تو اگر انسان اپنی زندگی میں یہ رویہ اپنا لینا تو وہ بائی اینڈ لارج شیطان کے اپنے اندر گھسنے کے دروازے بند کر دیتا ہے. ان کنتم تحبون اللہ نمبر ون، فتبعونی یحببکم اللہ، یا انما نطعمکم لوجہ اللہ لا نرید، وہ ہے نا یطعمون الطعام علی حبہ، یعنی محبت خدا کی بنیاد پر اطعام کرنا. تو یہ بہت ایک کہنے کے ایک اہم اسپیکٹ ہے اس کا، کہ طول عمل اور اتباع ہوا.
یہ کہنا صحیح ہوگا کہ نفرت اور غصہ جو ہے یہ اگر خدا کی اطاعت کی لائن میں ہو؟
نہیں، نفرت اور غصہ کہیں سے بھی پازیٹیو کوالٹیز ہیں ہی نہیں. نفرت نہیں ہے، یعنی کہ ایک مومن کی جنگ جو ہے وہ بھی محبت ہے، وہ بھی محبت ہے. کہ اس پر بھی امام خمینی نے کئی جگہ اس بات کو لکھا ہے کہ رسول خدا کی غزوات بھی تجلی رحمت تھیں. نفرت تو کوئی مومن کے اندر آنے والی کوالٹی ہے ہی نہیں. اور یعنی نفرت کا مطلب ہے ریپلشن،
ٹھیک ہے؟
اس چیز سے، اس برائی سے. دیکھیں آپ جو دور کرتے ہیں اپنے آپ کو، وہ ایک خرابی کو اپنے سے دور کرتے ہیں، کسی بھی انسان سے نہیں دوری ہے.
دشمن خدا ہے، اگر وہ اللہ اعلان وہ دشمن ائمہ اہل بیت علیہ السلام، تو وہ نفرت،
آپ اس سے جنگ کریں گے لیکن آپ اس سے نفرت نہیں کر رہے ہیں.
اس کی بنائی
اور نفرت کا بھی جو ایک لفظ ہے نا، دیکھیں آپ اگر اس بات پہ غور کریں کہ قرآن کریم نے اور ائمہ علیہ السلام نے اس صفت کو کبھی بھی مومنین کے لیے استعمال نہیں کیا.
کفار اور مشرکین کے لیے تو ہوا ہے نا،
کہاں ہوئے
قرآن کے اندر کے جہاں ملے ان کے سر کاٹ
دو، وہ ٹھیک ہے. نفرت کا لفظ میں کہہ رہا ہوں، نفرت نہیں نہیں نفرت وہ اللہ کے دین کی حمایت میں ڈیولپ ہوگی، نہ کہ اس کی نفرت. نہیں، نیگیٹو نہیں ہے. مومن کے پاس کوئی چیز نیگیٹو نہیں ہوتی. یعنی دین کی یہی سب سے خاص بات ہے، مومن کے پاس کوئی چیز نیگیٹو نہیں ہوتی. نیگیٹیوٹی جتنی ہے وہ شیطان کی طرف سے، منفیت نہیں ہے مومن کے پاس کہیں بھی. یعنی نہ اس کی نظر منفی ہے، نہ اس کی سوچ منفی ہے، نہ اس کا عمل منفی ہے.
یہ جو دو چیزیں ہیں نفرت کی، جس سے پہلے ایگو نہیں آتا انسان کا، کہ پہلے وہ اس کے اندر ایگو کی کریکٹرسٹک ظاہر ہوتی ہے اور پھر یہ سارے فارمز لینا شروع ہوتی ہے.
دیکھیں وہ جو شروع میں ہم نے بات کی تھی، وہ جو خود پسندی، ریاکاری اور وہ تمام باتیں ہیں، ظاہر ہے کہ وہ اسی ترتیب میں ہی ہم چلتے چلے آ رہے ہیں، اسی ترتیب میں چل رہے ہیں. جی ٹائم دیکھیں آپ اس میں، میں یاد کرنے کی کوشش کر رہا ہوں، اس کا بہت پراپر جواب میرے ذہن میں تھا اسی بات کا، امام علی علیہ السلام کے ایک جملے کے طور پر، وہ اگر مجھے یاد آ جائے گا تو میں آپ کو سناؤں گا. یعنی جس میں آپ نے فرمایا ہے کہ وَاسْتَلَانُ مَسْتَوْعَرَهَ الْمُطْرِفُونَ وَأَنِسُ بَمَسْتَوْحَشَ الْجَاهِلُونَ، اس طریقے سے کہ جس چیز سے جاہل وحشت کرتے ہیں، یا اپنے مومنین اور اللہ کے اعلیٰ عالی مقرب بندوں کی صفات بیان کی، انسو اس سے انسیت رکھتے ہیں جس سے جاہل وحشت زدہ ہوتے ہیں، یعنی مثال کے طور پر معارف، مثال کے طور پر عبادات، مثال کے طور پر تقرب الہی کی محنت، جو حلا کے سامنے آپ بات یہ سب رکھیں گے نا تو ویسے بھڑک کے بھاگیں گے کہ جیسے پتہ نہیں کیا مصیبت لاد دی سر پہ، انسو یہ اس سے انسیت رکھتے ہیں. وَسْتَلَانُ بِمَسْتَوْعِرَهَ الْمُطْرِفُونَ، اور اس رنگ میں رنگتے ہیں یا اس چیز کو اپناتے ہیں کہ جس سے مطرف افراد جو ہیں وہ بھاگ رہے ہوتے ہیں. مطرف یعنی کہ جو اسپینڈ تھرفٹ ہیں، ضائع کرنے والے ہیں چیزوں کو، جن کی لائف میں بیلنس نہیں ہے، حد حدود سے باہر نکلنے والے ہیں. اس جملے میں اتنی خاص بات ہے کہ امام علی علیہ السلام یہ نہیں فرما رہے کہ جو اللہ کے مقرب بندے ہیں. اب دیکھیں اس کو ہم ایک بات کہتے تو ہم کیا کہتے، ہم یہ کہتے کہ جس چیز سے جاہل وحشت زدہ ہوتے ہیں یہ اس سے انسیت رکھتے ہیں، اور جس چیز سے جاہل انسیت رکھتے ہیں یہ وحشت زدہ ہوتے ہیں، یا یہ کہ جس چیز کو جو ہے مطرف اس قسم کے افراد جن کو چھوڑ رہے ہوتے ہیں، بھاگ رہے ہوتے ہیں، وہ ان سے رغبت رکھتے ہیں، اور جس سے وہ رغبت رکھتے ہیں یہ اس سے بھاگ رہے ہوتے ہیں. یہی نہیں کہ ان کے لیے جتنی بھی کوالٹیز امام علی علیہ السلام نے بیان فرمائی نا سب پازیٹیو ہیں، انہیں وحشت، دہشت، نفرت، یہ تمام کی تمام چیزیں مؤمن واقعی کے نفس میں ہوتی ہی نہیں ہیں. اس کی جنگ بھی پازیٹیو کیریکٹرسٹک سے ابھرتی ہے، اس کا جو ظاہراً اظہار بغض ہے وہ بھی پازیٹیو کیریکٹرسٹک سے برآمد ہوتا ہے. یہ بہت خاص بات ہے. تو اسی وجہ سے یعنی کہ آپ اگر پیغمبران کو دیکھیں، آپ اگر ائمہ علیہ السلام کو دیکھیں، دیکھیں ہم لوگ جو ہے نا ہمارے ساتھ پرابلمس بہت زیادہ بڑھی ہوئی ہیں اس وقت نا دین کو اختیار کرنے کے حوالے سے. آپ اس بات کو دیکھیں یعنی ہم تو بہت اس میں نا کہ یہ شخص جو ہے وہ جو ہمارا ایک نیریٹو بنتا ہے کہ ظالم کے خلاف، اب وہ ظالم میں تو ہم اپنے قریب ترین دوست کو بھی نہیں چھوڑتے ہے نا، جس کو دل چاہتا ہے دو منٹ میں ظالمین کی صف میں کھڑا کر کے اور اس کا تیا پاچا کر دیتے ہیں، جو ہمارے بڑے کامن اب طریقے بن چکے ہیں
جو ہمارے خلاف.
ہاں بس جو بس میری مرضی کی بات نہیں کر رہا نا وہ پھر اس کے ساتھ جو دل چاہے کرو. آپ دیکھیں امام علی علیہ السلام نے خوارج کے ساتھ کیسے ڈیل کیا، پیغمبر اکرم نے ان لوگوں کے ساتھ جو کفار و مشرکین کے ساتھ کیسے ڈیل کیا، امام حسین علیہ السلام نے ان لوگوں کے ساتھ کیسے ڈیل کیا جو آپ کے خون کے پیاسے بن کے کھڑے ہوئے تھے. یہ سب بہت زیادہ دقت طلب معاملات ہیں اگر ہم اپنی سیرت کو اس رنگ میں ڈالنا چاہتے ہیں تو. نہیں میں نے تو جو خوارج کے بارے میں امام علی علیہ السلام کے جو جملے ہیں میں تو پڑھ کے، یہ مجھے جو سب سے زیادہ ایک امپریشن آتا ہے نا وہ یہی آتا ہے کہ اس شخصیت کو کون سخت کہتا ہے، اس انسان کو کون کہتا ہے کہ یہ کوئی سخت انسان ہے. مطلب اتنی سافٹنیس اور اتنا جھکنا اور اتنی رعایت کرنا، ہمارے پاس تو اس میں سے کچھ بھی نہیں ہے. حالانکہ ان کے پاس اتھارٹی تھی، طاقت تھی، سب کچھ تھا، اور یہ مجھے بالکل وہ نہیں ہے، لیکن یہاں تک کہ امام حسین علیہ السلام نے جو قتل کرنے لوگ آئے تھے ان تک کو نصیحت کی ہے. عمر سعد سے جب پہلی دفعہ ملاقات ہوئی ہے اس کو کتنی نصیحت کی ہے، یعنی کہیں بھی اظہار نفرت نہیں ہے. آپ اس بات پہ تحقیق کر کے مجھے بتائیں، میں آپ کو بالکل دعوت دیتا ہوں تحقیق کر کے بتائیں مجھے، اظہار نفرت نہیں ہے کہیں بھی. کہ جو یعنی آپ سوچیں گے اگر کوئی میرے ساتھ اتنی وہ کرے تو میں پتہ نہیں کیا کچھ نہ کر ڈالوں اس کے ساتھ، بلکہ حقیقتاً اس کو وہ کرنا ہے، اویئر کرنا ہے. کہ جیسے ہم ایک جملے کو مثال کے طور پر کہہ سکتے ہیں نا کہ عمر سعد نے جب امام حسین علیہ السلام کی بات نہیں سنی تو آپ نے فرمایا کہ میں امیدوار ہوں کہ تجھے رے کی گندم نصیب نہ ہو. تو اس نے کہا کہ کوئی بات نہیں، میں جو سے کام چلا لوں گا. آپ اس بات پہ غور کریں، کیا امام حسین علیہ السلام یہ کوسنے دے رہے ہیں یا اس شخص کو ایک حقیقت بتا رہے ہیں کہ اگر تم نے اس چیز میں ہاتھ ڈالا تو تمہیں رہ کی گندم نصیب نہیں ہوگی. اور پھر وہ جو جملہ بھی ہے، شاید اسی وقت کا آپ کا جملہ ہے، کہ من حاول امرا بمعصیت اللہ، کہ جو اپنے کام کو معصیت خدا کی راہ سے نکالنا چاہتا ہے، فہو افوۃ لما یرجو، جس کی امید لگائے بیٹھا تھا وہ چیز فوت ہو جاتی ہے، واسرع لما یحذرو بما یحذرو، کہ اور جس چیز سے ڈرتا تھا اسی کی طرف تیزی سے بڑھتا ہے. یہ کریکٹر ہے. تو نو نیگیٹیوٹی ان دا کریکٹر آف مومن. یعنی اللہ نے کہیں بھی، اللہ نے یہ تو کہا ہے کہ الذین آمنوا اشد حبا للہ، کہ وہ لوگ جو ایمان لانے والے ہیں وہ اللہ کی محبت میں بہت شدید ہیں. لیکن آپ مجھے قرآن پورا تلاوت کر کے بتائیں، ظاہر ہے میں یہ تو نہیں کہہ سکتا کہ ہر آیت میرے پیش نظر ہے، لیکن آپ یہ مجھے بتائیے کہیں بھی ملے آپ کو کہ جو مومن ہیں وہ اللہ کے لیے نفرت کرتے ہیں، یا مومن جو ہیں ان میں نفرت والی کوالٹی سے ان کو کبھی ان کی تعریف کی گئی ہو؟ وہ عمل ہے. یعنی دیکھیں وہ اس میں یہ بہت باریک نقطہ ہے، آپ کے عمل سے شدت اور غضب کا اظہار ہو رہا ہے، لیکن صفت میں نگیٹیوٹی نہیں ہے. یعنی نفرت کا موجود ہونا نفس میں ایک منفی اثر کا موجود ہونا ہے. کہ اگر میں مثال کے طور پر اپنے گھر پر حملہ آور ہونے والے کا دفاع کرتا ہوں، گھر کا دفاع کرتا ہوں، تو یہ چیز میری غیرت و حمیت سے برآمد ہو رہی ہے نا، نہ کہ میں نفرت کی بنیاد پہ اس کو مار رہا ہوں. جی بسم اللہ الرحمن الرحیم. تو اب یہ اس کا آخری دو صفحے میں اس کو اور قرات کر دیتا ہوں. اس میں جو دوسرا حصہ ہے کہ طول العمل، لمبی امیدیں، اور یہ لمبی امیدیں ان کا نقصان کیا ہے؟ آخرت کا بھول جانا. نشان بھائی اس کو ادھر رکھنے، پنکھا ادھر رکھ دیں، میں رکھ لوں. آخرت کے بھولنا، تو اس میں فرماتے ہیں کہ انسانیت کی منزلوں میں سب سے پہلی منزل بیداری ہے، یا قضا. میں ادھر ہو جاؤں، اس کی آواز آئے گی کافی، اس کی آواز کافی آئے گی. اچھا، جیسے میں کہہ رہا تھا کہ یہ جو، یعنی جس سلسلے سے امام خمینی نے تربیت لی تھی، ان لوگوں کے اس میں درس میں نا، یعنی کہ بعض چیزیں ایسی ہوتی ہیں کہ جو اس سلسلے کے حضرات، جیسے مرزا علی قاضی سب سے پہلے دستور العمل میں کیا دیتے تھے شاگردوں کو، جہاں سے وہ بہت مشہور ہو گئی وہ چیز، حدیث عنوان بصری. تو ان لوگوں کا جو خواجہ عبداللہ انصاری ایک صوفی تھے. اچھا، صوفی کے بھی میں اصطلاح کو عرض کر دوں کہ صوفی آج کل کے دور میں کافی ایک برا لفظ بن گیا ہے، لیکن ابتدائے اسلام کے زمانے میں یہ عرفا ہی صوفی تھے، کہ جو عرفا والے ہیں. کہ صوفی کا جو بنیادی کنسیپٹ تھا وہ یہی تھا کہ جب تک آپ اپنے قلب کو ہر قسم کی گندگی اور نجاست سے پاک صاف نہیں کرتے، اس وقت تک اس میں اللہ کا نور ریفلیکٹ نہیں ہو سکتا. یعنی صوفی کا بنیادی کنسیپٹ یہی تھا. تو یہ بالکل اوائل میں آپ سمجھیں کہ یہ جو خواجہ عبداللہ انصاری ہرات میں تھے، جو آج کل افغانستان میں ہے یہ شہر، تو ان کی تاریخ ولادت ہے 395 ہجری اور تاریخ وفات ہے 481 ہجری. تو آپ اس سے اندازہ کر لیں کتنا پرانا سلسلہ ہے. تو انہوں نے کئی کتابیں لکھی تھیں، اس میں سے ایک کتاب ہے منازل السائرین. منازل السائرین کا مطلب یہ ہے کہ جو لوگ سیر الاللہ کرتے ہیں، उनकी मनाजिल मंजिलें कौन कौन सी हैं। तो तकरीबन 102 मनाजिल उन्होंने उसमें ज़िक्र किए हैं, और बहुत ही तफसीली और बड़ा, यानी कि बड़ा काम है वो, कि इंसान के शुरू कहाँ से करे, फिर कहाँ जाएगा, फिर कहाँ जाएगा, इब्तिदा में कहाँ होगा, एडवांस लेवल पे क्या होगा। तो उसका इमाम खुमैनी ने, इन हज़रात ने, ये जिनका मैं कह रहा था जो दूसरा स्कूल है, इन्होंने उस किताब पर काफ़ी उसको वो दिया, जोर दिया, बहुत अहमियत दी है मनाजिलुस्साइरीन को। तो यहाँ भी ये फरमाते हैं कि इंसानियत की मंजिलों में सबसे पहली मंजिल बेदारी यकज़ा है। ये उसी बुक में जो है, जो मनाजिल मंजिलों की बात की गई ना, तो सबसे पहली मंजिल उन्होंने भी इसको ये क्या कहा है, यकज़ा, बेदारी। यानी इंसान के लिए सबसे बड़ी मुसीबत गफलत है, और उस गफलत से बेदार होना इंसान के सफ़र सैर इलल्लाह की पहली मंजिल है। तो पहली मंजिल बेदारी है। तो बुजुर्गान अहले सलूक ने, जिसे बुजुर्गान अहले सलूक ने सालेकीन की मंजिलों के सिलसिले में बयान किया है, और यहाँ भी इन्होंने हाशिए में यही लिखा है मनाजिलुस्साइरीन, क्योंकि उन हज़रात ने इस किताब को बहुत ज़्यादा अहमियत दी है। और इस मंजिल के लिए जनाब शाहबादी ने फरमाया है कि वो 10 बैत हैं, कि फ़िलहाल हम उनको शुमार नहीं करना चाहते। इन 10 बैत का क्या मतलब है, कि इंसान जब बेदार होता है तो फिर उसके 10 मकामात हैं या 10 घर हैं। तो बहरहाल वो चीज़ तो उस तरफ चली जाएगी, लेकिन जिसका बयान ज़रूरी है वो ये कि जब तक इंसान मुतवज्जे नहीं होगा कि वो एक मुसाफिर है, मुसाफिर के लिए सफ़र और मकसद का होना ज़रूरी है, और मकसद की तरफ वो हरकत करने पर मजबूर है, जब तक ये तमाम बातें इंसान कबूल नहीं करेगा, इस हवाले से बेदार नहीं होगा, उसके अंदर अज़्म पैदा नहीं होगा और वो साहिब इरादा नहीं बन पाएगा। तो जब तक साहिब इरादा नहीं होगा वो उस तरफ हरकत नहीं करेगा। तो बेदारी में जो चीज़ सबसे बड़ी रुकावट है और इंसान के अज़्म व इरादे को मार डालती है, वो इंसान का ये ख्याल करना है कि अभी सफ़र के लिए बहुत वक्त बाकी है, कि इंसान ये सोचना शुरू कर दे कि अभी तो बहुत वक्त पड़ा है, अगर आज मकसद की तरफ रवाना नहीं हो सका तो कल रवाना हो जाऊंगा, अगर इस माह सफ़र नहीं कर सका तो आइंदा महीने कर लूँगा। ये लंबी उम्मीदें, तूलानी ख्वाहिशात, बका का ख्याल, ज़िंदगी की उमंग और आरज़ू, और इसके अलावा वक्त की वसअत की उम्मीदें, ठीक है, ये तमाम बातें अपनी जगह काफ़ी अहम हैं। कि इन्हें तूलानी उम्मीदों में कि हाँ अभी मुझे जो है, मिसाल के तौर पर जैसे हम लोगों ने अपने ज़िंदगी का बहुत बड़ा वक्त बर्बाद किया, जो 4-5 साल का अरसा होता है किसमें होता है, अभी तो मैं ग्रेजुएशन कर रहा हूँ, तो 4 साल वहीं बुक हो गए आपके कि 4 सालों में अब आपने ग्रेजुएशन के अलावा कुछ सोचना ही नहीं है। तो इसी तरीके से कि अभी तो मैं कैरियर बनाने के लिए फलां काम कर रहा हूँ, अभी मास्टर्स कर रहा हूँ, अभी ये कर रहा हूँ, तो ये वो हैं वो तूलानी ख्वाहिशात और तवक्कुआत के जो आपकी ज़िंदगी का पूरा एक चंक उठा के ले जाती हैं। कि तो बका का ख्याल, बका का ख्याल भी, यानी कि ये बड़ी अहम बात है कि हम लोग अगर हम अपनी ज़िंदगियों को देखें तो हम तकरीबन इस तरीके से बिहेव करते हैं कि हमें दुनिया में हमेशा बाकी रहना है, कि हम इस तरीके से अपने आप को मुतवज्जे नहीं कर रहे होते कि मैं कल, हो सकता है कल इस दुनिया में ना रहूं। यानी अगर हम किसी से ये बात कहें तो वो नाराज़ हो जाएं कि आप मेरे मौत के मुतमन्नी हैं, मुझे मारना चाह रहे हैं। तो ये हमारा तसव्वुर आते हैं कि हम लंबे अरसे तक बाकी रहेंगे। फिर ज़िंदगी की उमंगें और आरजुएं, यानी उसमें सबसे बड़ी चीज़, जैसे रसूल खुदा ने फरमाया कि इंसान बूढ़ा होता जाता है और उसके अंदर आरजुओं का दरख्त जो है ना वो और परवान चढ़ता चला जाता है, मज़बूत होता चला जाता है। यानी अब अभी तक मैं परेशान हो रहा था कि मैं बच्चे पाल लूँ, उसके बाद बच्चे बड़े हो गए तो पोते नवासे आ गए, ये हो गया वो हो गया। जो जैसे मैंने वो जब बात की थी आप लोगों से, एक याद है वो, उसमें कि हम सारी ज़िंदगी खुदा के नाम पर काम करते रहते हैं और खुदा ही से दूर होते चले जाते हैं, खुदा के नाम पर काम करने के नाते। तो ये वही हैं, ये झूठी आरजुएं और उम्मीदें। तो इंसान को असल मकसद यानी आखिरत की तरफ सफ़र करने और ज़्यादा राह इकट्ठा करने से रोक देती हैं। इसमें मैं जिस बात का इजाफा करना चाहूँगा ना, यानी कि वो चीज़ जो मुझे बहुत हिट करती रहती है, वो ये कि दीनदार अफराद जो है ना, वो भी दुनिया के मामलात को फोकस बना के चलते हैं। यानी यहाँ पर जो ये बात कह रहे हैं कि आखिरत की तरफ सफ़र करना, कि इंसान का ये सोचना कि मैं मुसाफिर हूँ, मुसाफिर होने का क्या मतलब है? सबसे पहला नतीजा क्या निकलेगा मुसाफिर होने का? सबसे पहला नतीजा क्या निकलेगा बताएं? मुझे यहाँ नहीं रहना। पहला नतीजा जो आपके पास आएगा कि मैं जिस जगह पर हूँ मुझे यहाँ रहना नहीं है। उसके बाद ये बात आएगी कि ज़ादेरा और वो तमाम चीज़ें। तो यानी जो हमारे दीनदार अफराद भी हैं ना, वो भी दुनिया के ही उसमें जिंदा रहते हैं। यानी अगर मिसाल के तौर पर आप ये कह रहे हैं कि मुझे एक अच्छी हुकूमत कायम करना है, वहाँ भी आपको ये बात सोचना है कि आप ये वाला जो काम कर रहे हैं, ये ख्वाहिश रख रहे हैं, ये आखिरत के लिए कर रहे हैं कि दुनिया के लिए कर रहे हैं। ये एक बड़ा अहम पहलू है, बहुत अहम बात है कि यानी मिसाल के तौर पर कि अगर ज़्यादातर हमारे ऐसे बरादरान से भी आप बात करें तो तकरीबन आप इस नतीजे पर पहुँचेंगे कि जो वेस्टर्न सोसाइटीज़ हैं, अगर मुसलमान मुल्कों में वो ऐसी हुकूमतें कायम हो जाएं तो मकसद हल हो जाएगा। यानी जहाँ पे सोशल जस्टिस हो, जहाँ पे लोगों का ख्याल रखा जाए बाई एंड लार्ज, यानी यहाँ समझ लें कि यहाँ बस औरतें पर्दा करना शुरू कर दें, मस्जिदों में नमाजें होने लगे इन जनरल, आपकी आइडियल इस्लामी हुकूमत कायम हो गई, और क्या बचा है? तो क्या ये है, क्या हम अगर कोई बात कर रहे हैं इस्लामी हुकूमत के लिए या उन तमाम चीज़ों के लिए तो हमारा हदफ ये? इन तमाम बातों पर हमें गौर करना पड़ेगा और सोचना चाहिए, वरना क्या है कि हम भी हकीकतन किस चीज़ के लिए घूम रहे हैं? दुनिया के दायरे में घूम रहे हैं। कि दुनिया, जैसे इमाम खुमैनी का अगर आपको वो जुमला याद हो कि औरत दुनिया की हो या आखिरत की हो, फ़र्क क्या पड़ता है, तुम औरत के ही पीछे हो ना, कि यहाँ नहीं तो वहाँ की हूर। तो ये तो कोई कमाल नहीं है इंसान का, अगर यहाँ दौलत नहीं मिली, यानी कि हम जैसे लोग बेचारे जो दुनिया में नालायक हैं, चार छः घर नहीं बना सके, तो हम ये उम्मीदें लेके बैठे हुए हैं कि आखिरत में बहुत बड़े बड़े महल मिलेंगे। तो ये कोई वो नहीं है, यानी ये कोई ज़िंदगी नहीं है। ये तमाम के तमाम मामलात क्या हैं, ये मैं इसमें ऐड कर रहा हूँ कि ये भी वही तूल अमल वाली ही बातें हैं। यानी ऐसा इंसान भी वो उम्मीदों के ही उलझाओं में फंसा हुआ है, बजाय इसके कि वो ज़िंदगी की हकीकत को समझकर अपने मकसद हयात को जानकर उस तरफ हरकत करे। ठीक है, अच्छा यहाँ मैं एक सवाल करना चाहूँगा कि मकसद हयात कैसे डिटरमिन होगा, मकसद हयात क्या है? अगर हम एक जनरल उसूल डिराइव करना चाहें मकसद हयात के हवाले से, तो वो कैसे बताएंगे उसको कि हयात का मकसद क्या होता है?
इस हयात का मकसद जो है,
जो भी हयात खुदा ने, हाँ हमारी हयात, पूरी कायनात की हयात, हर मखलूक की हयात,
मकसद वही होना चाहिए, मुलाकात खुदा।
यानी आप अगर इस बात को गौर करें, आप एक दरख्त को देखें, ठीक है, आप एक बीज से बनना शुरू होता है ना दरख्त, आप उसको देखें कि एक बीज को जब आप ज़मीन में बोते हैं फिर क्या होना शुरू होता है, यानी उसके अंदर वो बहुत एक लंबा प्रोसेस है, बहुत लंबा प्रोसेस है। कि अगर कोई बीज को देखे, यानी मिसाल के तौर पर कोई सेब के बीज को देखे और सेब के दरख्त को देखे और सेब के फल को देखे, तो अगर ये चीज़ें हमारी नज़रों के सामने ना हो रही हों तो कोई हमसे दिखाए तो हम क्या क्या मुनासिबत है भाई, ये क्या है, इन चीज़ों में क्या रिलेशनशिप है? तो कानून कुदरत क्या है कि हर चीज़ एक सीड की मानिंद इब्तदा लेती है, वहाँ से ग्रो करना शुरू होती है, और ग्रो करने का मतलब ये है कि हर मखलूक में अल्लाह ने उसके कमाल का पोटेंशियल वदीअत किया है, यानी उस सेब के बीज में खुदा ने ये चीज रखी है बतौर पोटेंशियल कि ये बन के ये फल बनाए। और निजाम कुदरत जो है वो उन तमाम वसाइल को फराहम और मुहैया करता है कि हर मखलूक बीज से फल तक तमाम प्रोसेसेस को अपने कमाल के रास्ते में कामयाबी से तय कर ले। बात वाज़ेह भी ये है आयत इलाही जिसे हम चारों तरफ अपने देख रहे होते हैं। तो इंसान यानी कि जो इंसान का बीज है जहां से शुरू हुआ इंसान, यानी वो नुतफा है और वो रूह जो उसमें फूंकी गई, ये बीज है इंसान का। अब इस बीज को ग्रो करना और कहां तक जाना, जैसे इसको खुद कुरान ने बयान किया कि या अय्युहल इंसान इन्नका कादहुन इला रब्बिका कदहन फमुलाकी, ए इंसान तुम सख्ती उठाते जाओगे, सख्ती पर सख्ती अपने रब की तरफ हरकत करते हुए यहाँ तक कि तुम उससे मुलाकात कर लो। और मुलाकात का क्या मतलब है, क्या खाली खुदा ने हाय हेलो करने के लिए मुलाकात का क्या मतलब है? यानी मुलाकात का मतलब है अपने कमाल को खुदा में देखना। वो मुलाकात क्या है कि हर इंसान अपने कमाल को खुदा में देखेगा उस मुलाकात के वक्त और उस मुलाकात के मरहले में, क्योंकि हमारी असल कौन है, हमारी असल खुदा है, हमारी असल हकीकत वो है। यानी कि मैं आप हम सब एक सफ़र जो खुदा ने हम में बीज रखा है और हमें इख्तियार दिया है रास्ता बता कर कि इसको ग्रो कराओ, इसको उस कमाल तक ले जाओ। हम में से हर शख्स सफ़र ब सफ़र मरहला ब मरहला तय करते करते कहाँ तक पहुँचेगा, इला रब्बिका के सफ़र के अख्तिताम कहाँ पर है, फमुलाकी, अल्लाह से मुलाकात। अब ये मुलाकात किस बात की है, इन्हें क्या मुलाकात है, उस मुलाकात की नौईयत क्या है? तो खुदा कौन है, खुदा का हमसे क्या रिलेशनशिप है? खुदा हर शय की हकीकत है। अगर कोई शय भी खुदा की बारगाह में आएगी, खुदा से मुलाकात करेगी, तो हकीकतन क्या देख रही होगी, अपनी हकीकत को देख रही होगी, अपने वजूद के जो हमने बनाए। यानी कि हर नफ्स जब खुदा से मुलाकात करेगा उस वक्त, तो खुदा से मुलाकात किसी के लिए बहुत खुशगवार होगी, किसी के लिए बहुत तकलीफ दे होगी। क्यों? इसलिए कि जब नफ्स खुदा से मुलाकात के मरहले पर आएगा तो उसको ये बात समझ में आ जाएगी कि मैं यहां तक आ सकता था। इस मेराज को, यानी वो चीज जो पैगंबर अकरम ने मेराज के वक्त देखी, समझ ले उस मकाम पर एक नफ्स है, अब वो देख रहा है कि ये कमाल है, और ये कमाल मेरे अंदर खुदा ने वो पूरा पोटेंशियल और सलाहियत रखती थी कि ये कमाल जो है मुझ में रिफ्लेक्ट हो। क्योंकि मैंने अभी थोड़ी देर पहले कहा था कि खुदा के बंदे के साथ रिलेशनशिप की सबसे खास बात क्या है, वो ये है कि जो कुछ खुदा के पास है उसे खुदा ने हमारे लिए मुहैया और मयसर कर दिया है। यह है बहुत खास खास, और यही चीज अंबिया ले जो अल्लाह के बंदे हैं, जो अल्लाह की कामिल तजल्ली हैं, आप उनमें देखें, रसूल इमाम किस चीज की तरफ दावत देते हैं, हमें बताएं किस चीज की तरफ दावत देते हैं कि जैसा मैं बना हूं मैं तुमको दावत देता हूं तुम भी वैसे ही बन जाओ। दुनिया में हर एक बुलाने वाला बुलाते हुए दावत देते हुए इस बात का ख्याल रखता है कि मेरा शागिर्द मेरे लेवल पे ना आ जाए, लेकिन जो अल्लाह के नुमाइंदे हैं, खुद कुरान करीम ने इसको कहा है वमा अलल गैब बिज़नीन, یہ جو ہمارا رسول ہے نا یہ غیب پر بخیل نہیں ہے، تم اس معیار پہ آؤ غیب کے تمام پردے تمہارے سامنے سے ہٹا دے گا. تم بھی یعنی کہ جو امام علی علیہ السلام کا وہ جملہ ہے کہ لو کشف الغطاء ما ازددت یقینا، کہ اگر میرے سامنے سے پردے چاک کر دیے جائیں تو میرے یقین میں زیادتی نہیں ہوگی، تو یہ خالی امام علی کے لیے کیا؟ یعنی وہ تو رسول خدا نے اپنی تربیت کا نمونہ دکھلایا ہے. کہ اگر تم بھی اس طریقے سے آ جاؤ میرے شاگرد بن کے میں تم کو بھی یہاں تک پہنچا دوں گا. تو یہ اصل سفر کیا ہے، یہ ہے کہ ہمیں خدا نے جو پوٹینشیل رکھا ہے اس کو درجہ بہ درجہ درجہ بہ درجہ اپنے کمال تک لے جانا، یہ سفر زندگی ہے. جیسے اس سیب کے بیج کا درخت بن کر اور ایک بالکل صحیح سلامت خوشبودار پھل دے دینا اس کا کمال ہے، اسی طریقے سے انسان کا کمال یہ ہے کہ یہ بیج جائے یہ، اور یہ بیج کہاں تک گرو کر سکتا ہے؟ الا عرش، اور وہاں سے اللہ کی اسماء اور صفات اور وہ چیزیں انسان کے نفس میں سے جھلکیں، جیسے رسول انبیاء اور ائمہ علیہ السلام، کہ ان میں کیا چیز جھلک رہی ہے. مطلب دے آر لائک اے پرفیکٹ میرر، کہ جو اللہ کی اسماء و صفات کو ریفلیکٹ کر رہا ہے. اللہ لیعبدون کا جیسے میں نے آپ سے پہلے بھی کہا تھا کہ زیادہ بہتر ہے کہ تاکہ وہ عبد ہو جائیں. اور اگر عبادت بھی آپ اس کے اس میں لیں کہ عبادت بھی ہے، تو عبادت بھی اظہار بندگی ہے، یعنی کہ وہ عبادت کارآمد ہوتی ہے جو اظہار بندگی ہو، نہ کہ عبادت کا مطلب اٹھنا بیٹھنا یا کوئی خاص کام کرنا ہے. تو عبد کا مطلب ہی یہی ہوتا ہے کہ اس کے یہ سارے وہی جملے جو میں پہلے کہہ چکا ہوں کہ عبد کی تعریف کیا ہے، کہ اس کے اور خدا کے درمیان ایک سپر کنڈکٹنگ لنک ہو. عبد کا مطلب غلام نہیں ہے، عبد کا مطلب اللہ سے کنیکشن ہے، یعنی عبد بندہ جو خدا سے کنیکٹ ہے. اور کیسے کنیکٹ ہے؟ ایک سپر کنڈکٹنگ لنک کے تھرو سے کنیکٹ ہے جو واقعاً عبد ہے. کہ اس کنیکشن میں ریزسٹنس جتنی کم ہوتی جائے گی اتنی بندگی کا معیار بڑھتا چلا جائے گا. ہم کنیکٹ تو ہیں لیکن ہمارے کنیکشن میں ریزسٹنس بہت ہے، اس لیے نہ ہم کو خدا کی باتیں زیادہ سمجھ میں آتی ہیں اور نہ ہم یہاں سے جو بھیجتے ہیں وہ ادھر پہنچ پاتا ہے بہت کچھ. تو یہ ریزسٹنس کم کرتے چلے جائیں، بندگی کی کوالٹی بڑھتی جائے گی. تو پھر یہ فرما رہے ہیں کہ اگر انسان خدا نہ خواستہ ان تمام چیزوں میں پھنس جائے تو پھر کہاں کی آخرت اور کون سی آخرت؟ یعنی جیسے ابھی میں نے کہا کہ اس کا دین بھی کس کے گرد گھومتا ہے؟ دنیا کے ہی گرد گھومتا ہے. پھر اس کی ہر چیز دنیا میں ہی گھوم رہی ہوتی ہے. تو یہ اس کا بہت بڑا خطرہ ہے کہ پس اے عزیز جان لو کہ ایک پرخطر سفر لازماً درپیش ہے، جس کا ساز و سامان افراد و جماعت اور زاد راہ علم اور نفع بخش عمل ہے، مگر وقت سفر معلوم نہیں کہ کیا ہے. ٹھیک ہے، یہ ان دو باتوں کو بس یاد رکھیے گا، پھر ہم اپنی بات تقریباً ختم کر دیتے ہیں. کہ زاد راہ کیا ہے؟ زاد راہ کیا ہے؟ وہ علم جو حقیقت کا نور آپ کے سامنے کھولے، اور صالحیت والا عمل. ٹھیک ہے، یعنی وہ علم جو آپ کی ذات کو نورانی کرے وہ فائدہ مند ہے. وہ سب نہیں کہ میں اتنا جانتا ہوں یا اتنا پڑھ لیا ہے، یہ اس سے کچھ نہیں ہوتا. یہ
کہ وہ علم جو عمل کی صورت میں،
بہت سارے علوم ایسے ہیں کہ جو عمل کی صورت میں نہیں ڈھلتے ہیں، یعنی اس کی ایک مینیفیسٹیشن عمل میں ضرور ہوتی ہے. یعنی جیسے مثال کے طور پر جو معارف ہیں انسان کے، خدا کی جو آپ کی معرفت ہے، وہ کون سا عمل ہے جس کے اندر وہ آئے گی وہ چیز؟ उसको कुछ ना कुछ उसकी रिफ्लेक्शंस आती हैं, लेकिन वो चीज़ पूरी थोड़ी रिफ्लेक्ट होती है, यानी कि उसका नूर इंसान को नज़र आएगा उस आलम में जाके, वो एक नूर है। जैसे मैं पिछली दफ़ा भी मिसाल दे रहा था कि जो इस एक मोमिन वाकई की मिसाल क्या दी है, एक भरा पूरा बाग जो फलों और फूलों से लदा हुआ हो, बाहर वाला सिर्फ उसकी खुशबू सूंघता है, खुशबू सूंघ के उसको ये थोड़ी पता चल जाएगा कि अंदर क्या है, जब वो चीज़ थोड़ी बाहर आ जाएगी। तो वाकयन इल्म के, यानी जो इल्म है हकीकतन, उसके जहूर का मकाम आखिरत है, दुनिया नहीं है। दुनिया में उसके थोड़े थोड़े असरात हैं जो नज़र आ रहे होते हैं और वो तमाम चीज़ें। और अमल, आपको ये बात पता है कि अमल यहाँ के आगे नहीं है, यानी इस तरीके का अमल, हिसाब वाला अमल यहाँ से आगे नहीं है फिर उसके बाद। और दूसरी बहुत अहम बात क्या है कि वक्त सफ़र मालूम नहीं कि क्या है, किसी को नहीं पता कि कब कूच का, यानी वक्त सफ़र से मतलब कब कूच करने का यहाँ से हुक्म आ जाए। तो यहाँ पर हम किस लिए अपना साजो सामान जमा करने, और जैसा थोड़ी देर पहले मैं आपकी खिदमत में बात अर्ज़ कर रहा था कि मेन आपको और हमें जहमत और दिक्कत किस बात पे उठानी है कि जो कुछ भी मैं सीख रहा हूँ, जो कुछ भी मैं काम कर रहा हूँ, वो चीज़ मेरे नफ्स पर असरअंदाज हो, ठीक है, मेरे नफ्स में जज्ब हो, एक असर दे, एक क्वालिटी की शक्ल पैदा करे, एक सिफत की शक्ल में सामने आए। यानी इसका कोई फ़ायदा नहीं है कि अभी मिसाल के तौर पर मैंने अपने आप पर बहुत दबाव डाला और मैंने आज के दिन जो है ना वो कोशिश करके, मुझे चार आदमियों पर गुस्सा आया, मैंने नहीं किया, ठीक है, कल सुबह भी और मैं फिर ये शुरू हो गया, तो ये इसका क्या मतलब है? इसका मतलब ये है कि जो मैंने मेहनत की है वो मेरे अंदर नहीं गई। अगर जज्ब हुई है तो कल के दिन थोड़ा सा इसमें कमी आ जानी चाहिए, यानी कल के दिन मुझे ऐसा महसूस होना चाहिए कि हाँ ये डैम्पिंग हुई है थोड़ी सी, ये जो एक्साइटेशन थी, जो कल के दिन जो लेवल था एक्साइटेशन का, आज थोड़ा सा डैम्प्ड है। एंड सो कि अगर मिसाल के तौर पर मेरे अंदर किसी गलत काम की ख्वाहिश पैदा हो रही है तो आज मैंने बहुत उससे लड़ झगड़ के अपने आप को रोक लिया, लेकिन ऐसा नहीं कि कल खुदा ना खास्ता और शिद्दत के साथ, क्योंकि होता यही है कि नफ्स के मामलात में कि अगर हम ज़बरदस्ती करते हैं एक चीज़ को रोकने के लिए तो वो स्प्रिंग की तरह और उछलती है, यानी उसकी मिसाल स्प्रिंग की सी, इसीलिए ये साइकोलॉजी की बात है, ये दीनी वो बात नहीं है। जी 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 यानी वही, अगर हम बेदार हों या कज़ा की हालत में ये काम करें तो मैं, हाँ तो मैं यही अर्ज़ कर रहा था कि ये नहीं, ये वाले मामलात नहीं, बल्कि इसको मॉनिटर करना है कि वो जज्ब हो रहा है कि नहीं हो रहा, कि वरना पता चला और शिद्दत से वो चीज़, जैसे इसीलिए एक साइकोलॉजी का मैं कह रहा था कि ये कोई दीनी वो नहीं है, लेकिन वो कहते हैं कि विल पावर से ज़्यादा विश पावर यूज़ होनी चाहिए, कि विल पावर यानी मैं उसमें अपने पर ज़बरदस्ती दबाव डाल रहा हूँ, वो चीज़ अक्सर औकात बैकफायर करती है। विश का मतलब है कि मैं अपने आप को फिगर आउट करूँ, चाहूँ कि मैं ऐसा बन जाऊँ, ये इंसान की ज़ात को तब्दील करने में ज़्यादा मुअस्सर है।
जी लिंक कर सकते हैं, जैसे हम कहते हैं कि इबादत जो है उसकी कबूलियत के जो मराहिल हैं उसकी रिफ्लेक्शन इन चीज़ों में आती है।
बिल्कुल,
हमारी नमाज किस तरह सही,
बिल्कुल सही कह रहे हैं, यानी कि ये अगर मेरे अंदर वो तब्दीली नहीं आ पा रही है तो इसका मतलब ये है कि ये इबादत खाली हवा में तहलील हो रही हैं, इन इबादत का असर नहीं आ पा रहा है। और उसमें जैसे मैंने आपसे अर्ज़ किया था कि जो चीज़ मेन होती है ना, यानी कि हम लोगों का थोड़ा सा जो सोचने का अंदाज है वो बहुत ज़्यादा, यानी वही दुनिया की चीज़ों पर ही बेस कर रहा होता है ज़्यादा। अगर हम इस तरीके से सोचें ना कि खुदाई कौन सी सिफात मेरे अंदर पैदा हो रही हैं, तो ये एक बहुत अच्छा मेयार है अपने आप को जांचने का। यानी खुदाई सिफात में सबसे पहली सिफत क्या है, जो मैंने अभी आपसे कहा, खुदा की तरफ से मोस्ट इम्पॉर्टेंट और मोस्ट प्रेवेलेंट सिफत क्या है, मोहब्बत है। कि जो पूरी कायनात में जो चीज़ फैली हुई है जिसकी वजह से पूरी कायनात जिंदा है वो मोहब्बत खुदा की वजह से जिंदा है। मैं यह काम करने के काबिल हो रहा हूँ कि नहीं हो रहा, यानी मेरे ख्याल में ये सबसे अहम मेयार है जिस पर मैं अपने आप को परखता रहूँ, अपने घर से शुरू करके और हर जगह, मतलब जहाँ जहाँ भी आप जाएं, कि ये वाली चीज़, ये वाली सिफत मेरे अंदर पैदा हो रही है कि नहीं हो रही। और वही मैंने जैसे कहा कि आप रसूलों को देखें या अम्मा को देखें, आपको ये बात बहुत वजाहत के साथ दिखेगी, बहुत वजाहत के साथ दिखेगी कि रसूल अकरम के जितने वाकयात हैं, मैंने कई दफ़ा आपको बताया भी, सुनाया भी, कि बूढ़ी औरत बैठी है रास्ते में, फ़कीर बिल्कुल जैसे माँ के, उसने कहा या मोहम्मद आओ मेरे साथ खाना खाओ, बैठ गया उसके साथ। इमाम हसन अलैहिस्सलाम का अक्सर ये तरीक़ा होता था कि रास्ते में फ़ुकरा और मुस्तमंदान बैठे होते थे, आपको दावत देते थे हमारे साथ खाना खाएं, सवारी से उतर के उनके साथ शरीक हो जाते थे, उसके बाद उनको अपने घर लेकर आते थे। ये नहीं कि उनको कहा कि नहीं नहीं आओ मैं तुमको दे दूँ, नहीं। अब इस पर आप इस चीज़ पर गौर करें, पहले बैठ के उनके साथ खाया, उसके बाद अपने घर लेकर आए और उनको कपड़ा और खाना दिया। सही, ये तमाम की तमाम चीज़ें जो है ना, ये हमारे उसके सामने, नज़रों के सामने है कि अगर हम उससे सबक लेना चाहें कि हम में ये सिफत, और दूसरी एक बहुत बड़ी सिफत क्या है खुदा के हवाले से, वो क्या है, यूनिवर्सैलिटी है। इस पूरी कायनात में कोई ऐसी मखलूक आपको नज़र आती है कि जिसकी तरफ खुदा की मोहब्बत वाली तवज्जो ना हो? ये मैं बहुत अजीब बात कह रहा हूँ, एक छोटे से कीड़े से लेकर और जबराइल तक, कोई एक मखलूक आप ऐसी ढूंढें इंक्लूडिंग शैतान, कि जिसकी तरफ खुदा की ये मोहब्बत वाली तवज्जो ना हो, जिसकी जिसको ये रिस्क ना मिल रहा हो, जिसको उसकी ग्रोथ के सामान ना फराम हो रहे हो, ये यूनिवर्सैलिटी। अगर खुदा हमारे मुसलमानों में एक बहुत बड़ी प्रॉब्लम क्या हो गई है, वही जो नेगेटिव, जैसे मैंने आपसे कहा था ना, नेगेटिविटी होती ही नहीं है मोमिन के पास। नेगेटिविटी का सबसे पहला असर, नफरत का सबसे पहला असर क्या होता है, आपकी ज़ात श्रिंक होना शुरू हो जाती है, सुकड़ना शुरू हो जाते हैं आप, और खुदा ना खास्ता इंसान इतना सुकड़ जाता है कि फिर अपनी ज़ात से आगे उसको कुछ भी नहीं अच्छा लग रहा होता। इसलिए मैं कह रहा हूँ नफरत नहीं है मोमिन के पास। अगर मोमिन मुजाहिदा करता है, किसी को कत्ल करता है या किसी को कुछ भी करता है, वो भी एक पॉजिटिव सिफत है जो उससे ये काम करा रही होती है, यानी वो दफ़े फसाद है, रफ़े शर है। قَاتِلُوهُمْ حَتَّى لَا تَكُونَ فِتْنَةٌ, इनसे क़िताल करो यहाँ तक कि फितना ख़त्म हो जाए, ठीक है, ना कि नफरत की बुनियाद पे कताल करो। ये बड़े अहम लेसन हैं लाइफ के, ना बहुत अहम लेसन हैं। तो हम में ये यूनिवर्सैलिटी पैदा हो रही है, हम में गुंजाइश पैदा हो रही है, वसत कल्बी पैदा हो रही है। यानी अब थोड़ा सा अजीब सा लगता है ये बात कहते हुए, लेकिन हम सोचें आज हम जो इतना एक फिकही हलाल और हराम की वजह से बहुत ज़्यादा एक बैरियर्स लगा देते हैं, रसूल खुदा की उस ज़िंदगी को सोचें जो आप मक्के में गुजार रहे थे, 40 साल जो आपने ज़िंदगी गुजारी है वहाँ पे, क्या उनमें से उस 40 साल ज़िंदगी में लोग आपको अपने ही अंदर का एक इंसान समझते थे, या आपने अपने आप को सेक्लूड किया हुआ था कि ये सारे काफिर हैं? वो हुनर हमें नहीं आता, वो हुनर हमें नहीं आता, ठीक है ना। कि जो एक बहुत अच्छा, जो बेहतरीन एक जुमला किसी ने लिखा था कि रसूल की मिसाल उस जाहिल माशरे में ऐसी थी जैसे पत्थरों के ढेर पर पड़ा हुआ एक हीरा। ये सब चीज़ें हमें सीखना है किरदार मासूम से, ये सब चीज़ें, ये लेसन्स हैं जो हम, यानी अभी हम बहुत दूर हैं, हमने अपनी ज़िंदगी में खाली वो वही ऊपर ऊपर की तौज़ीहुल मसाइल सीखी है। अभी ज़िंदगी गुजारने का गुर फन हुनर नहीं सीखा है मासूम से, इतनी गहराई तक अभी हम गए ही नहीं है کہ ان اصولوں کو لرن کریں کہ یہ تمام کی تمام چیزیں ہیں، کہ یعنی کیا معصوم کی زندگی خدا کی صفات کی تجلی ہوتی ہے، معصوم کی زندگی صفات خدا کی تجلی ہے، اس نقطہ نظر سے اس پہ غور کیا جائے، اس کو دیکھا جائے۔ تو فرماتے ہیں کہ رسول اکرم اور حضرت علی علیہ السلام کہ جو افضل مخلوقات ہیں، ہر قسم کی خطا نسیان لغزش سے پاک ہیں، پھر ہم یہ سوچیں کہ ہم کس حال میں ہیں اور وہ حضرات کس حالت میں تھے، سفر اور اس کے خطرات سے وہ آگاہ تھے اس لیے ان کو آرام اور چین نہیں تھا، جبکہ ہماری جہالت نے ہمارے اندر وہ غفلت والی کیفیت پیدا کر دی ہے کہ ہم آرام سے ہیں، کہ جیسے کوئی مسئلہ نہیں ہے، کوئی پرابلم نہیں ہے۔ رسول خدا نے اتنی دقت کی خدا کی بارگاہ میں اور عبادتوں میں، راتوں کو اتنی دیر کھڑے رہا کرتے تھے کہ آپ کے پائے مبارک پر ورم آ گیا تھا، یعنی سوج گئے تھے، سویلنگ ہو گئی تھی۔ اور قرآن کی آیت آئی کہ طہٰ ما انزلنا علیک القرآن لتشقی، امام علی علیہ السلام اور آپ کا خوف خدا اور عبادت سب کو معلوم ہے، تو لہٰذا یہ جان لو کہ سفر بہت ہی پرخطر ہے، اور یہ بات بالکل صحیح ہے، یعنی کہ اگر انسان تھوڑی سی بھی سمجھ رکھتا ہے نا تو وہ اس بات کو فیل کر سکتا ہے کہ یہ بالکل مذاق نہیں ہے۔ اب یہ ضرور ہے کہ خدا معاف کر دے، خدا کی رحمت واسعہ کی امید، لیکن سفر بہت پرخطر ہے، اور اسپیشلی کہ اگر آپ شاید اس چیز کو کبھی دیکھ سکیں کہ وہ شیاطین جو ہمارے انتظار میں بیٹھے رہتے ہیں اور کیا کیا جال بنا بنا کے لاتے ہیں، اگر آپ اس کو کبھی دیکھنے کے قابل ہو جائیں انشاءاللہ نا، تو پھر آپ کو یہ والا خطرہ بہت اور زیادہ محسوس ہوگا کہ کتنے بیٹھے ہوئے ہیں انتظار میں نا، کہ جہاں موقع ملا، اور ہمارے اندر جو غفلت اور فراموشی ہے وہ شیطان اور نفس کی مکاریاں ہیں، یہ آرزوئیں اور لمبی امیدیں ابلیس کے لیے جال ہے، یعنی اسی سے ابلیس ہمارے لیے جال بنتا ہے، ٹھیک ہے؟ ابلیس کو جال بننے کا ساز و سامان کون فراہم کرتا ہے؟ ہم خود فراہم کرتے ہیں، ہم خود اس کے ہاتھ میں وہ تمام چیزیں پکڑاتے ہیں جس کے ذریعے سے وہ چیز بناتا ہے، وہ جال بناتا ہے جس میں ہم کو شکار کر سکے۔ لہٰذا اس خواب سے بیدار اور ہوشیار ہو جاؤ، یہ جان لو کہ تم مسافر ہو، تمہارا ایک مقصد ہے، اور وہ مقصد دوسرے عالم میں ملنے والا ہے، ٹھیک ہے؟ یہاں نہیں ہے، کوئی بھی انسان اس مقصد کو یہاں نہ تلاش کرے۔ اس دنیا کو فقط کس نظر سے دیکھیں؟ امتحان۔ اس دنیا کیا ہے؟ پیدائش سے موت تک امتحان، اور کچھ بھی نہیں اس کے آگے، نہ یہاں مقصد ہے نہ یہاں نتیجہ ہے۔ تو تم چاہو یا نہ چاہو، تم کو بہرحال اس دنیا سے لے جایا جائے گا، خود نہیں نکلنا چاہو گے، یو ول بی ٹیکن اوے، یو ول بی بوٹڈ آؤٹ۔ اگر انتظام کر لیا سفر آخرت کا تو ناکام اور بیچارے نہیں رہو گے، ورنہ غریب، لاچار اور نادار بن جاؤ گے، اور ایسی شقاوت میں مبتلا ہو جاؤ گے جس میں سعادت کا نام و نشان بھی نہیں ہوگا، جو میں نے ابھی آپ کو بتایا نا، تین باتیں یاد ہیں، تین باتیں۔ یعنی پہلی مصیبت کیا ہے؟ کہ کیونکہ اس نے اپنی پوری زندگی گناہ اور دنیا سے محبت کی، اس دائرے میں بند ہو جائے گا، کیونکہ اگر کوئی دین تھا بھی تو وہ فقط جسم کی حد تک تھا، جسم جا چکا، نفس از ایمٹی، اس کو خبر ہی نہیں ہے کیا دین، کیا قرآن، کیا پیغمبر، کیا خدا۔ اور نمبر تھری، اور سب سے بڑی مصیبت، کہ وہ شیاطین کی حکومت میں زندگی بسر کرے گا، جو اس کو اس کے لیے ناممکن بنا دیں گے کہ وہ عالم نور کی طرف حرکت کرنا تو بہت دور کی بات، دیکھ بھی سکے۔ تو ایسی مصیبت اور ایسی شقاوت میں مبتلا ہو جاؤ گے جس میں سعادت کا نام و نشان نہیں ہوگا، ایسے عذاب میں پھنس جاؤ گے جس میں کبھی راحت نہیں ہوگی، ایسی آگ میں جلو گے جو بجھنے والی نہیں ہے، ایسا فشار ہوگا جو دور نہ ہو سکے گا، اور ایسا رنج و غم ہوگا جس کے پیچھے کوئی خوشی نہیں آ سکے گی۔ اب میں نہیں سمجھتا کہ ایک شخص جو عارف ہے وہ یہ سارے کے سارے جملے خالی اپنے کلام کی زیبائی کے لیے لکھ رہا ہوگا، کہ جیسے ہم داستان میں چار چھ ایک ہی جیسے سینٹینس لکھ دیتے ہیں نا، تو میں نہیں سمجھتا کہ اس کتاب میں امام خمینی نے اس قسم کی بات کی ہوگی۔ اور پھر ذرا دیکھو کہ خدا سے مناجات کرتے ہوئے امام علی علیہ السلام کیا فرماتے ہیں دعائے کمیل میں، کہ وَأَنْتَ تَعْلَمُ ضَعْفِي عَنْ قَلِيلٍ مِّن بَلَاءِ الدُّنْيَا وَعُقُوبَاتِهَا۔ کیا مطلب؟ کہ وَأَنْتَ تَعْلَمُ ضَعْفِي، تو جانتا ہے میری کمزوری کو، عَنْ قَلِيلٍ مِّن بَلَاءِ الدُّنْيَا وَعُقُوبَاتِهَا، یعنی دنیا کی چھوٹی چھوٹی تکلیف اٹھانے کے مسئلے میں میری کمزوری کو تو جانتا ہے۔ تو کہتے ہیں پھر اس کے بعد آگے چل کے مولا فرماتے ہیں وَهَذَا مَا لَا تَقُومُ لَهُ السَّمَاوَاتُ وَالْأَرْضُ، اور جہنم یہ اللہ کی ناراضگی وہ ہے کہ جس کا بوجھ اٹھانے کے آسمان اور زمین طاقت نہیں رکھتے۔ تو دنیا کی چھوٹی چھوٹی چیزیں مجھ سے نہیں اٹھتی ہیں، مصیبتیں اور مصائب اور مشکلات، میں اس خدا کے غضب کو دعوت دینے چلا ہوں نعوذ باللہ، کہ جس کو آسمان اور زمین نہیں اٹھا سکتے، جس کا بس۔ تو ہاں اے غافل، اب یہ بالکل آخری جملے، خواب غفلت سے بیدار ہو جاؤ، آخرت کے لیے آمادہ ہو جاؤ، فقد نو دیا فی کم بررحیری، کہ تم کو ندا دی جا چکی ہے، یعنی یہ اس کو کہتے ہیں رحیل، کے جیسے پرانے زمانے میں قافلے ہوتے تھے تو فجر کے وقت اونٹ والا جو آواز دیتا تھا رحیل، وہ ہے کہ اٹھو بیدار ہو، چلنے کے لیے تیاری پکڑ لو۔ تو فقد نو دیا، آئی تھنک یہ امام علی علیہ السلام کے جملہ ہے، کہ تم کو ندا دی جا چکی ہے بر رحیل، رحیل کے ذریعے سے بیدار ہو جاؤ، تیاری پکڑ لو، سامان اٹھا لو۔ تو امام سجاد علیہ السلام کی یہ دعا، یہ اس میں ہے ماہ رمضان کی جو دعائیں نا آخری عشرے میں، 27 رمضان کی دعاؤں میں یہ جملہ ہے، دعا میں یہ جملہ ہے اللہم، اور یہ بڑا زبردست ہے، اگر آپ نماز شب انشاءاللہ پڑھتے ہیں تو اس میں اس جملے کو، اس دعا کو ضرور شامل کیا کریں، بہت خوبصورت جملہ ہے۔ اللہم انی اسألک التجافا عن دار الغرور، اے اللہ میں تجھ سے سوال کرتا ہوں کہ غرور کے گھر سے میرے پہلو کو الگ کر دے۔ تجافا یعنی بالکل فزیکلی الگ ہو جانے کو کہتے ہیں، فزیکل سیپریشن۔ دار غرور یعنی یہ دنیا جو ہے دھوکے کا گھر ہے، اس دھوکے کے گھر سے میرے پہلو کو الگ کر دے۔ والانابتی الی دار السرور، اور جو سرور والا گھر ہے اس کی طرف میری توجہ کو، میرے فوکس کو قائم کر دے۔ والاستعداد للموت قبل حلول الفوت، اور مجھے موت کی کیپیبلٹی عطا کر فوت کے حلول ہونے سے قبل، یعنی جس پر ہم نے موت کے جب بحث کی تھی تو اس بات میں ہم نے بات کی تھی کہ فوت الگ چیز ہے، موت الگ چیز ہے، اور انسان کی سعادت یہ ہے کہ نفس کی کہ وہ موت کا ذائقہ فوت سے پہلے چکھ لے، یہ نفس کی سعادت ہے۔ اللہم صل علی محمد و آل محمد۔